पहिलो पत्रुस एक अध्यायमा हामी चाहन्थ्यौँ आजको खण्ड हेर्दैछौ जुन चाहिँ पत्रुसको चौथो अर्थी हो अनि हामीले चाहिँ 22 पद एक अध्यायको 22 दुई दुईको तीनसम्म चाहिँ पहिला पढ्नेछौ पहिलो पत्रुस एकको 22 दुईको तीनसम्म भाइहरूलाई निष्कपट प्रेम गर्नका लागि आत्माद्वारा सत्यता पालन गरेर तिमीहरूले आफ्ना मनहरूलाई शुद्ध पारेका छौ यसै कारण एकअर्कालाई चोखो हृदयले गहिरो प्रेम गर किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ किनकि सबै प्राणी घाँस जस्तै हो र मानिसको सबै महिमा घाँसको फूल जस्तै घाँस ओइली जान्छ र त्यसको फूल झरिहाल्छ तर प्रभुको वचन सदा सर्वदा रहिरहन्छ अनि वचन यही नै हो जो सुसमाचारद्वारा तिमीहरूलाई प्रचारिएको छ यसै कारण सबै वैराग्य सबै छल कपट डाह र सबै प्रकारका निन्दा हटाओ र नयाँ जन्मेका बालकहरू चाहिँ वचनको विशुद्ध दूधको तीर्थना गर र यसद्वारा तिमीहरू बढ्दै जाओ यदि साँच्चै प्रभु कृपामय हुनुहुन्छ भने तिमीहरूले चाखेका छौ भने प्रार्थना गर हाम्रो प्रभु हाम्रो मुक्तिको कप्तान तपाईँ नै हुनुहुन्छ हाम्रो विश्वासको कर्ता र सिद्ध पार्नुहुने पनि तपाईँ नै हुनुहुन्छ हाम्रो मुख्य गोठालो पनि तपाईँ नै हुनुहुन्छ हाम्रो आउनुहुने स्वर्गबाट आउनुहुने परमेश्वरको पुत्र तपाईँ राजाहरूको राजा प्रभुहरूको प्रभु हुनुहुन्छ अनि प्रभु हामी तपाईँको जनहरू भएर हामीले यी दिनहरू यी सङ्गतिहरू अनि शिक्षाहरू अर्थीहरू सान्त्वनाहरू उन्नतिहरू अनि जे जति पाएका छौँ प्रभु सबको लागि धन्यवाद छ अनि यस भागमा पनि तपाईँको हात राखिदिनुहोस् बोल्नुहोस् अनि काम गरिदिनुहोस् धन्यवाद छ यो मौकाको लागि पनि तपाईँलाई हेर्दछौँ प्रभु यीशुको नाउँमा आमेन हामीले हिजो यहाँ अन्त गरेका थियौँ कि पत्रुसले आफ्नो अर्थीहरू दिने क्रममा विश्वासीहरू आफ्नो दुःख कष्टहरू अनि हुनसक्ने परीक्षाहरू र सतावटहरूको अवस्थामा रहेको विश्वासीहरूलाई बलियो पार्न स्थिर पार्न हौसला दिन चाहिँ उनले लेख्दै लेख्दै यहाँसम्म आएका छन् अनि उनीहरूले मुक्ति पाए भन्ने कुरामा चाहिँ उनीहरूलाई सम्झना गराउँदै कति ठुलो मुक्ति पाए भन्ने कुरा सिकाउँदै अनि त्यसपछि चाहिँ अझ आउन लागेको परमेश्वरको अनुग्रह जब प्रभु येशू ख्रीष्ट देखा पर्नुहुनेछ त्यस कुराको प्रत्यक्षमा जिउनुपर्छ भन्दै उसले चाहिँ पवित्र जीवन जिउनलाई चाहिँ ज्यादै जोड गर्छ यो परदेशी जीवन चाहिँ ज्यादै डराउँदै हामी परमेश्वर पवित्र हुनुभएकोले हामी उहाँका भएकोले हामी डरसाथ जिउँ भन्ने अर्थी दिन्छन् अनि त्यसपछि चाहिँ एक आपसमा गहिरो प्रेम राख्नलाई पनि उनले अर्थी दिन्छन् हामी परदेशी हौ हामी विश्वासी परिवार हाम्रो घरमा छैन हामी एकअर्कालाई बढी प्रेम गरौँ एक दिन हामी सधैँसँगै जिउनु छ अनि यहाँ हुँदाखेरि हामी चाहिँ त्यो अगापे प्रेम गरौँ समानता भएकोले प्रेम गर्नु सजिलै छ भिन्नता आउँदाखेरि पनि त्यहाँ प्रेम गर्नु त्यो चाहिँ ईश्वरीय प्रेम हो अनि त्यसपछि चाहिँ अब उनले चाहिँ अन्तिम अर्थी दिँदैछन् कि हामी बलियो हुँदैछौँ बढ्दैछौँ अनि यसमा चाहिँ मुख्य चाहिँ यो बढ्ने कामको लागि विश्वासीहरूलाई ध्यान केन्द्रित चाहिँ केमा गर्छन् भने परमेश्वरको वचनमा यसैद्वारा बढ्ने हो भन्ने कुरा चाहिँ उनले सिकाउँछन् त्यसो गर्नलाई पुरानो मान्छेलाई फाल्दै नयाँ मान्छेलाई पहिर्दै जाने कुरा छ अनि यहाँ चाहिँ तुलना गर्छन् कि नयाँ जन्मेका बालकहरू झैँ तीर्थना गर यो दूतको वचनको नयाँ जन्मेका बालकहरू झैँ वचनको विशुद्ध दूतको तीर्थना गर भन्छन् त्यसैले आमाको दूतको विषयमा चाहिँ एकछिन विचार गरौँ किन परमेश्वरले सृष्टि गर्नुभएको अनि परमेश्वर स्वयंले आफ्नो विशुद्ध वचनलाई चाहिँ आमाको दूतसँग तुलना गर्दै हुनुहुन्छ भने हामीले चाहिँ केही कुरा सिक्न सक्छौँ अवश्य नै. अनि वैज्ञानिकहरूले अचम्मको कुराहरू पत्ता लगाएका छौँ. दशकौँ दशकौँ अध्ययन गरेको गरेछ आमाको दुधलाई, अनि कति कुराहरू पत्ता लगाएछन्, कति कुराहरू चाहिँ कसरी हुन्छ होला भनेर उनीहरूले जान्न खोज्दैछन्. म छवटा कुराहरू चाहिँ बाँड्न लागिरहेछु अचम्मको कुराहरू आमाको दुधको बारेमा. पहिलो कुरा चाहिँ यो हो कि आमाको दुध प्रत्येक आमा पछि फरक हुन्छ. त्यसको संरचना, त्यसको मिलावट, चाहे त्यो आमाले खाने उसको खानकीमा भर पर्छ, उसको भित्र हुने विभिन्न हर्मोन्सहरू, अनि उसको वंशाणु, उसको वातावरणमा पनि ले पनि उसलाई असर पार्छ. अनि त्यो चाहिँ त्यो बच्चाको व्यक्तिगत खाँचो अनुसार पनि परिवर्तन हुन्छ. यहाँसम्म कि अनि त्यो आमा पछि फरक हुने भएकोले बच्चाले चाहिँ आफ्नो आमाको दुधको बासना चाहिँ उसले चिन्छ. जसरी विश्वासीले पनि जब प्रचार सुन्दाखेरि यो सत्य हो भनेर चाहिँ उसले चिन्न सक्ने क्षमता परमेश्वरले राखिदिनु भएको छ, भित्र पवित्र आत्मा दिनुभएको छ. दोस्रो कुरा के भने आमाको दुध उसकै बच्चाको आवश्यकता अनुसार तयार पारिन्छ. अब कसरी आमाको दुध चाहिँ स्वभावले उसको बच्चाको लागि चाहिँ त्यसरी तयार पारिन्छ ठ्याक्क मिल्ने गरिकन, त्यो चाहिँ थाहा भएको छैन अहिलेसम्म वैज्ञानिकहरूले. उनीहरूले यो चाहिँ थाहा पाएछ कि प्रत्येकचोटि बच्चाले आमाको दुध खाँदाखेरि चाहिँ त्यो दुधमा भएको घृतांश भनेको चिल्लोको मात्रा चाहिँ बढ्दै जान्छ. बच्चाले खाँदै जान्छ, चिल्लो बढ्दै बढ्दै जान्छ. साथै वातावरण अनुसार पनि त्यो दुधको संरचना बदलिन्छ. जस्तो कि एकदम गर्मी छ भने आमाको दुधमा चाहिँ अब पानीको मात्रा बढ्न थाल्छ, ताकि बच्चालाई चाहिँ चाहिने पानी होस्. परमेश्वर यसो सोच्नुहोस् त, तपाईँ बच्चा हुँदाखेरि परमेश्वरले तपाईँलाई यस्तो वास्ता गर्नुभयो. आमाको दुधमा समेत उहाँले यसरी सोच्नु भयो तपाईँको लागि, कति असल हुनुहुन्छ उहाँ. तेस्रो कुरा चाहिँ छोरीहरूले भन्दा छोराहरूले बढी दुध खान्छन्. अनि यसबाट के पाठ सिक्नुपर्ने हो त्यो चाहिँ अलिक थाहा छैन मलाई. तर छोराहरूको दुध जब छोराले दुध खाँदाखेरि, छोरीले भन्दा छोराले खाँदाखेरि चाहिँ आमाको दुधमा चाहिँ 25% बढी क्यालोरी पनि आउँछ. यही पत्ता लाग्छ वैज्ञानिकहरूले. नम्बर चारमा चाहिँ आमाको दुधको संरचनाको बारेमा हो. आमाको दुधमा के हुन्छ भने 87.5% आमाको दुध चाहिँ पानीले बनेको हुन्छ. अनि बाँकी भाग चाहिँ त्यसमा भएको अरू तत्त्वहरू चाहिँ के हुनु भने कार्बोहाइड्रेट हुन्छ. त्यसमा कार्बोहाइड्रेट भनेको जस्तो कि भातमा हुन्छ, चामलमा हुन्छ, गहुँमा हुन्छ. अनि त्यसपछि त्यहाँ चिल्लो पदार्थ पनि हुन्छ आमाको दुधमा. चिल्लो पदार्थ भनेको जस्तो कि घिउमा हुन्छ अनि इत्यादिमा हुन्छ, होइन. त्यसमा प्रोटिन हुन्छ, प्रोटिन भनेको जुन चाहिँ मासुमा हुन्छ, दालमा हुन्छ इत्यादि. बाह्र के हुँदो रहेछ दाल दुधमा त. अनि त्यसमा अझ पुगेको छैन, आमाको दुधमा चाहिँ खनिज पदार्थ पनि हुन्छ भनेको भाइटामिनहरू है, अनि विभिन्न पोटासियम के अब चिजहरू हुन्छ, अनि अलिअलि थोरै मात्रामा चाहिँ आइरन पनि हुन्छ. अनि एउटा चाखलाग्दो कुरा, बच्चा जन्मिँदाखेरि चाहिँ उसले चाहिँ एक्स्ट्रा थप आइरन लिएर जन्मिन्छ है, किनभने आमाको दुधमा चाहिँ आइरन कम छ. अनि छ महिनासम्म ऊ त दुधमै बाँच्ने हो, आइरन कहाँबाट आउँछ. त्यसैले परमेश्वरले चाहिँ जन्मिँदा नै छ महिनाको लागि एक्स्ट्रा आइरन पठाइदिनुहुन्छ, ठ्याक्कै छ महिनाको लागि है. अनि त्यसरी परमेश्वरले कति वास्ता गर्नुभएको छ हामीलाई सानैदेखि, आमाको गर्भदेखि नै, संसारको उत्पत्तिभन्दा पहिलादेखि नै. आमाले दुध खुवाउने क्रममा प्रत्येकचोटि खुवाउँदाखेरि, खुवाउँदै जाँदाखेरि आमाको दुधको रङ बदलिन थाल्छ, त्यो बाक्लो हुन थाल्छ. त्यसमा भएको ताकत भनेको, त्यसमा भएको ऊर्जाको मात्रा अथवा क्यालोरी चाहिँ बिस्तारै बढ्दै जान्छ. आमालाई के थाहा, यो परमेश्वरको अद्भुत प्रेम डिजाइन वास्ता हो. नम्बर पाँच, आमाको दुध चाहिँ पूर्ण रूपमा पौष्टिक आहार हो. यसमा सबै चाहिने कुराहरू छन्. सुरुमा जब दूध खुवाउन थाल्छ आमाले सुरुतिर दूध खान थाल्दाखेरि बच्चाले सुरुको दूध मा चाहिँ तन्ना टन कार्बोहाइड्रेट प्रोटिन भिटामिनहरू चाहिँ त्यो बच्चालाई चाहिएको छ आउँछ अनि साथै त्यसमा प्रशस्त पानी भएकोले प्रचुर मात्रामा पानी भएकोले दूध खाने बच्चालाई चाहिँ पानीको मात्रा कम होला भन्ने फिक्री हुँदैन नत्र भने डिहाइड्रेसनको निकै समस्या हुनसक्छ है आमाको दुधको के अरे आमाको दुध नखा पर्याप्त मात्रामा पानी पुगेन भने शरीरलाई के हुन्छ विशेष गरी बढ्दो बच्चालाई तर आमाको दुधमा नै उसलाई चाहिने खालको पानीको अनुपात अरू चिज त छँदैछ त्यो पनि छ अनि दुध खाँदै जान्छ अब उसको दुध खाने अब सिधै अनला होइन अब कति मिनट खान्छ ला अब त्यो अन्तिमतिरको उसले जब चुसिरहेको हुन्छ त्यो चाहिँ सुरुको भन्दा बाक्लो हुन्छ अनि रङ पनि गाढा हुन्छ अनि किनभने त्यसमा घृताङ्श त्यसको चिल्लोको मात्रा चाहिँ बढेको छ उसले दुध खाँदै जाँदाखेरि अनि यसले गर्दाखेरि चाहिँ उसलाई बच्चालाई प्रशस्त उसलाई क्यालोरी एनर्जी पुगोस् र ऊ अझ लामो समय चाहिँ अरू नखाइकन पनि टिक्न सक्छ अनि आमाले अरू अरू काम गर्न सक्छ परमेश्वरकी सबै वास्ताहरू चाहिँ हामी यहाँ देख्छौँ छैटौँ कुरा चाहिँ जन्मदेखि नै आमाको दुधले चाहिँ जन्मदेखि नै उसलाई सुरक्षा प्रदान गर्छ त्यो पूर्ण रूपमा पौष्टिक आहार मात्र होइन तर यहाँ चाहिँ विभिन्न रोगहरू ल्याउन सक्ने कीटाणुसँग लड्ने रोग प्रतिकारात्मक क्षमता भएका तत्त्वहरू छन् यो दुधमा आमाको पेटमा भएको ब्याक्टेरिया जुन राम्रो ब्याक्टेरिया शरीरलाई फाइदा हुने ब्याक्टेरिया चाहिँ जब आमाले दुध खुवाउँछ त्यो पेटको ब्याक्टेरिया सोच्नुहोस् त अब चाहिँ आमाको दुधबाट बच्चाको पेटमा जान्छ अब अहिलेसम्म पत्ता लागेको छैन यो कसरी हुन्छ है तर जान्छ अनि त्यो ब्याक्टेरियाले गर्दाखेरि चाहिँ त्यो बच्चालाई धेरैवटा रोग लाग्ने सम्भावनाबाट उसलाई सुरक्षा गर्छ जस्तो कि छाला चिलाउने रोग दमको रोग एलर्जीहरू अनि पछि पछि आफ्नो जीवनमा चाहिँ मोटो हुने खालको रोग भन्दाखेरि चित्त नदुखाउनु होला अनि अनि साथै लामो समय दुध खुवाउँदाखेरि चाहिँ मुटुको रोगको सम्भावना पनि ज्यादै घटाउँछ भन्ने कुरा चाहिँ वैज्ञानिकहरूले पत्ता लगाएका छन् त्यसैले आमाको दुध परमेश्वरले सृष्टि गर्नुभयो आहा कति मिठो वचन प्रभुले दिएको रचना यो पनि उहाँकै रचना हो अनि परमेश्वरले आफ्नो वचनलाई चाहिँ आमाको दुधसँग तुलना गर्नुभएको बाटो चाहिँ त्यसैले हामीले के सिक्न सक्छौँ भन्ने कुरा अब सोचौँ एक दुईवटा यसलाई विशुद्ध दुध भनेको छ नम्बर एक परमेश्वरको वचन चाहिँ चोखो छ वचन सङ्ग्रह 119:140 छ हुन त त्यहाँ चाहिँ खारिएको सुनसँग खालको चोखो तर यहाँ चाहिँ मिसावट रहित उहाँको विशुद्ध प्योर वचन छ सत्य मात्र छ यसमा धार्मिकता मात्र सिकाउँछ यसले पवित्रताले भरपूर छ यहाँ चाहिँ परमेश्वरको अनुग्रह प्रेम अनि यसमा चाहिँ विश्वासलाई चाहिने सबै पौष्टिक आहारहरू छन् हाम्रो आशा प्रेम बढाउने सबै ताकतहरू छन् प्रियहरू नम्बर एक चाहिँ एउटा कुरा यसबाट सिक्छौँ परमेश्वरको वचन चाहिँ हरेक विश्वासीको आत्मिक खाँचो ठिक जे छ त्यो बेलामा त्यही कुरा उसलाई त्यहाँ छ नम्बर एक मानव मङ्गलबार बिहानमा उठ्दैछु मलाई एउटा समस्या छ अब मैले त्यसलाई सामना गर्नै परेको छ म परमेश्वरको वचन खोल्छु म भन्छु परमेश्वर मलाई उचित भोजन मलाई दिनुहोस् आज हितोपदेश 30:8 म पढ्न थाल्छु म मनन गर्न थाल्छु अनि ढिलो चाँडो उहाँले चाहिँ त्यो विषयमा मसँग उहाँले बोल्नुहुन्छ परमेश्वरको वचन यस्तै छ के तपाईँले आफ्नो जीवनमा यसरी तपाईँले परमेश्वरले तपाईँलाई खाँचो परेकै कुराहरू दिइरहनु भएको अनुभव गरिरहनु भएको छ कि छैन नम्बर दुई चाहिँ हरेक दिन जब म परमेश्वरको वचन यसरी लिँदै जान्छु म के पत्ता लगाउँछु भने म झन्झन लिन सक्दो रहेछ जति लिन्छु झन् लिन सक्छु जति बुझेँ झन् बुझ्न सक्छु मैले पहिला बुझेको थिएँ भन्दानेको झन् अब बुझ्न थाल्छु त्यही कुराहरू धार्मिकता पवित्रता मुक्ति छुटकारा येशु ख्रिस्ट उहाँको मृत्यु, उहाँको बोली उठाए झनझन झनझन झनझन. नम्बर तीन, परमेश्वरको वचन चाहिँ पूर्ण रूपमा आत्मिक पौष्टिक आहारले सिद्ध छ. दोस्रो तिमोथी 3:16-17 यो चाहिँ हामीलाई बताएको छ. त्यहाँ एकचोटि म पढेर सुनाउनेछु. दोस्रो तिमोथी 3:16-17 सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो अनि शिक्षाका निम्ति, भूल दोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ, जसद्वारा परमेश्वरको जन हरेक असल कामका निम्ति पूर्ण रूपले सुसज्जित भए सिद्ध होस्. परमेश्वरको वचन पर्याप्त छ. अनि तपाईँले कुनै दिन भजन सङ्ग्रह 119 त्यो पदहरू 176 कतिवटा पदहरू तपाईँले चाहिँ हेर्दै जानुहोस् न, यसमा के पौष्टिक आहारहरू छ, यसको भिटामिनहरू, यसको कार्बोहाइड्रेटहरू सबै निकाल्दै अनि एउटा सूची बनाउनुहोस्. राम्रो अध्ययन हुन्छ होला मेरो विचारमा. के फाइदा, के लाभदायक छ मलाई यसमा, परमेश्वरको वचनले के गरिदिन सक्छ मेरो लागि. नम्बर 4, परमेश्वरको वचनले चाहिँ मलाई पापसँग लड्न मलाई मद्दत गर्छ, यो किटाणुहरूसँग, आत्मिक किटाणुहरूसँग, अनि संसारसँग, शैतानसँग लड्न मलाई परमेश्वरको वचनले सक्षम तुल्याउनेछ. किन कमजोर हुन्छ विश्वासीहरू, किन उनीहरू चाहिँ हार्छन् आत्मिक युद्धमा, यसबाट तपाईँले जवाब पाउनुहुन्छ. किनभने उनीहरूले यो सुरक्षा दिने परमेश्वरको विशुद्ध वचनको दुधलाई चाहिँ उनीहरूले लिनुपर्ने तरिका लिइरहेको छैन. वचन सङ्ग्रह 17 एकचोटि हेर्नुहोस् त, वचन सङ्ग्रह 17:4 वचन सङ्ग्रह 17:4 दाउदले यसरी लेख्छन्, मानिसहरूका कामहरूको विषयमा तपाईँका ओठको वचनद्वारा मैले आफूलाई नष्ट गर्नेका मार्गहरूबाट बचाएर राखेको छु. मलाई रोगी तुल्याउने, मलाई कमजोर तुल्याउने, मलाई ढाल्ने, मलाई निष्क्रिय बनाउने यस्ता आत्मिक मेरा शत्रुहरूबाट म जोगिनको लागि चाहिँ प्रभु तपाईँको ओठको वचनहरूद्वारा चाहिँ मैले आफूलाई जोगाएको छु. हो, मेरो राम्रो जिम्मेवारी छ. हो, यसले मलाई चाहिँ तपाईँलाई चाहिँ आत्मिक दमबाट तपाईँलाई जोगाउँछ. दम लागेको मान्छे कस्तो हुन्छ, स्या स्या माथि उक्लिन पनि उसलाई चाहिँ गाह्रो पर्छ. अब आत्मिक रूपमा पनि त्यस्तो भइरहेको हुन्छ. अनि आत्मिक दमबाट बचाउने चाहिँ परमेश्वरको यो चाहिँ विशुद्ध वचनको दुध हामीले तीर्सना गर्नुपर्छ. यसले मलाई चाहिँ आत्मिक अल्छिपनाबाट, एकदम अल्छिपनाबाट, चल्न नसक्ने एकदम म चाहिँ स्थूल भएर चाहिँ बस्नबाट जोगाउँछ. मलाई परमेश्वरको वचनले मलाई फुर्तिलो राख्छ, जोसिलो राख्छ. अनि साथै अल्छिउनबाट जोगाउँछ यसले मलाई जागो, सचेत. अर्को कुरा, परमेश्वर सबभन्दा त परमेश्वरको वचनले चाहिँ मेरो हृदयलाई रक्षा गर्छ. मेरो मुटुको रोग, मेरो हृदयबाट नै सबै जीवनको सबै के भन्छ धाराहरू निस्किन्छन्. हितोपदेश 4:23 यत्नसित सम्हालेर राख हो परमेश्वर तपाईँको वचनद्वारा चाहिँ म यो गर्न सक्छु. कस्तो अचम्मको आत्मिक भोजन तपाईँ र मेरो लागि परमेश्वरले तयार गर्नुभयो. आमाको दुध, परमेश्वरको विशुद्ध वचन. प्रश्न उठ्छ, कसरी हो बच्चाहरूले त्यो तृष्णा गर्छन्, कसरी खान्छन्? किनभने पत्रुसको तुलना चाहिँ त्यो छ, जसरी उसरी, जसरी नयाँ जन्मेको बालकहरूले चाहिँ विशुद्ध दुधको तृष्णा गर्छन् उसरी नै तिमीहरूले पनि के अरे आमाको दुध, त्यसैले विशुद्ध दुधको तृष्णा गर यस जसद्वारा तिमीहरू बढ्दै जाओ. पहिलो कुरा, अनि चाबी कुरा चाहिँ के हो भने, उनीहरू कसरी दुध खान्छन् भने, उनीहरूको चाबी कुरा चाहिँ हो तृष्णा. शब्द नै मुख्य कुरा चाहिँ त्यो हो, तृष्णा, एकदम तृष्णा. यो शब्द जुन प्रयोग भएको छ यसबाट पहिलो कुरा सिक्छौँ, बच्चाले चाहिँ आमाको दुध चाहिँ बेसरी चाहन्छन्. यो तृष्णा भन्ने शब्द चाहिँ बेसरी चाहनु है, लालसा गर्नु, एकदम चाहनु. यहाँसम्म कि बच्चाहरू चाहिँ पर्याप्त दुध पाएन भने उनीहरू रुन्छन् त्यसको लागि. के तपाईँ परमेश्वरको वचनलाई रुनुहुन्छ? हितोपदेश 2 एकचोटि म तपाईँलाई पढेर सुनाउनेछु. यसरी परमेश्वरको सत्यताको लागि, परमेश्वरको वचनहरूको लागि हामी कराउँ. हितोपदेश 2 तीनमा भनेछ अज्ञानका निम्ति पुकार्यो र समझका निम्ति आफ्नो स्वर उचाल्यो भने तिमीले चाहिँ पाउनेछौ भनेको छ युतोपदेश दुईको तीनमा. जब हाम्रो नानीहरू जन्मिँदाखेरिको कुरा हो अनि ठ्याक्कै कुन चाहिँ उपाय हो कि को मलाई ठ्याक्कै उपालोमा चाहिँ मलाई के याद छ भने डक्टर आएर के भनेछ भने चुस्न लाउनुपर्छ चुस्न लाउनुपर्छ होइन यो त्यो ल्याक्टोजन होइन होइन त्यो दुध चुस्न लाउँछ आमाको दुध चुस्न लगाए बेसरी चुसो चुसो चुस्न लाउनुपर्छ भन्दै थियो. के भन्दै थियो भने यदि उनले उसले के भन्दै थियो भने किन सुरुमा त दुध आइरहेको थिएन है अनि डक्टरले भन्दै सक्दो बेसरी जब बच्चाले दुध चुस्छ सुरुमा गाह्रो हुन्छ उसलाई तर पछि चाहिँ दुध बहन थाल्छ. परमेश्वरको वचन पनि त्यस्तै छ जब हामी चाहिँ एकदम चाहना गर्न थाल्छौँ परमेश्वरको वचन खोजी गर्न थाल्छौँ प्रार्थना गर्न थाल्छौँ स्वर उचाल्छौँ रुन्छौँ परमेश्वरको पावामा तब चाहिँ परमेश्वरको वचनबाट चाहिँ दुध बग्न थाल्छ. दोस्रो कुरा चाहिँ बच्चाहरूले चाहिँ दुध मात्र चाहना गर्छन् अरू कुनै कुराले उनीहरूलाई चाहिँ त्यस्तै तृप्ति दिन सक्दैन. अघि नै हेरिसँग संरचना अद्भुत छ. डक्टरले चाहिँ के पनि भनेको थियो भने सुरुमा गाह्रो होला तर एकदम चुस्न लाउनु है अनि मान्छेलाई चाहिँ अब हो गाह्रो भयो हो रोइरहेछ दुधै आएको छैन ल्याक्टोजन दिउँ क्यारे अलिकति होइन डक्टर भन्छ हुँदैन है त्यो ल्याक्टोजन अल्छी हुन्छ त्यो बच्चा है चम्चाले खानु थाल्यो भने त अल्छी हुन्छ चुस्दै चुस्दैन त्यसपछि त कहाँ हुन्छ है हुँदैन. कति विश्वासीहरू पनि परमेश्वरको वचनको सट्टामा चाहिँ अरू चिज अरू ल्याक्टोजनहरू खान खोज्छन् भनेर मैले सुन्छ क्या युट्युब हेरेर पनि कहाँ परमेश्वरको वचनमा बढ्ने हो होइन ठिक छ त्यहाँ सिक्ने सक्ने कुराहरू छन् खालि अडियो होइन अडियो सुन्नुहोस् है तर आफै पढ्नुपर्छ आफै अध्ययन गर्नुपर्छ पढ्न नजान्नेहरूले सिक्नै पर्छ. अनि तपाईँ अनि अरू किताबहरू छन् अनि विभिन्न होइन दैनिक के दैनिक ज्योति ठिक छ तर है तपाईँ चाहिँ अरू कुनै चिजलाई प्रतिस्थापन गर्नुहुन्न कुनै किताब जतिसुकै राम्रो होस् परमेश्वरको विशुद्ध दुध जस्तो अरू कुनै पनि छैन. अनि त्यसैले हामीले चाहिँ आफ्नै निम्ति अध्ययन गर्न कहिले छोड्नु हुँदैन. जब बच्चाले दुधको स्वाद पाएपछि तब उसले त दुध मात्र चाहन्छ उसले त चिनिहाल्छ. नम्बर तिन बच्चाहरूले चाहिँ दुधहरू चाहिँ घरिघरि चाहन्छ तपाईँलाई त्यो थाहा छ दुध चुस्छ सुत्छ उठ्छ फेरि दुध खोज्छ होइन त किन होला ल मलाई भन्नुहोस् किन त्यो बच्चा त्यति छिटो छिटो यो भर्खर जन्मेको बच्चाको कुरा गर्दैछ किन त्यो दुध चाहेको चाहेको चाहे घरिघरि किन होला कसैले हजुर भोकाएर अर्को मिठो छ अर्को हा छिटो छिटो बढेकोले त्यो चिज चाहिँ मैले खोजिरहेको थिएँ बच्चा यति छिटो बढिरहेछ कि उसलाई त एकदम चाहिन्छ नै चाहिन्छ तपाईँलाई थाहा छ कति छिटो बढ्छ. पहिलो छ महिनामा बच्चा चाहिँ एक महिनामा एक इन्च बढ्छ है एक इन्च भन्नु होला होइन होइन सोच्नुहोस् त्यो भनेको चाहिँ 30% बढ्नु हो. यदि म अहिले 5 फिट 4 इन्ची छु यदि म त्यही गतिमा बढ्ने हो भने 6 महिनामा म 7 फिट अल्गो हुन्छु त्यस्तो नहोस् सबै लुगा मैले अर्को किन्नुपर्ने हुन्छ. यसबाट पाठ हामीले सिक्नुपर्ने के हो भने आत्मिक रूपमा चाहिँ त्यसरी बढ्नुपर्ने हो आत्मिक रूपमा चाहिँ त्यसरी बढ्नुपर्ने हो. एउटा नयाँ जन्मेको बालकको वृद्धि दरमा हामी बढ्नुपर्ने हो. यसको चाबी कुरा के हो भने तपाईँ परमेश्वरको वचन कति छिटो छिटो चाहनुहुन्छ है चाहनुहुन्छ कति छिटो छिटो चाहनुहुन्छ हो कुरा त त्यो पो छ त. नयाँ विश्वासीहरूले धेरैचोटि यसरी भनेको हामीले सुनेको छौँ शनिबार कति पर जस्तो लागिरहेछ मलाई कति टाढा हो यो 6 दिन काट्नलाई नयाँ विश्वासीहरू जहिले पनि त्यो भन्छ तर दुःख कुरा पछि चाहिँ उनीहरूले त्यो भन्न छोड्छ. हामी चाहिँ नयाँ जन्मेको बालक जस्तै रहिरहनु पर्छ यो खाने विषयमा चाहिँ परिपक्वताको विषयमा चाहिँ पुरा बढेको मानिस जस्तो खाने विषयमा चाहिँ नयाँ जन्मेको बालक जस्तै भनेर चाहिँ पत्रुसले भन्दै दुध त बुढो भइसक्यो. अनि एउटा नयाँ जन्मेको बालक चाहिँ प्रत्येक मौकामा उसले चाहिँ दुध खान्छ प्रत्येक मौकामा किनभने उसको वृद्धि दरले नै त्यो माग गर्छ उयो ती चाँडो बढिरहेको छ त्यसरी तपाईँ पनि यदि बढ्दै हुनुहुन्छ आत्मिक रूपमा भने तपाईँको आत्मिक भोक तपाईँको आत्मिक तृष्णा पनि त्यस्तै हुन्छ अनि त्यहीँबाट हामी थाहा पाउन सक्छौँ कति बढिरहेछ कि छैन कुन दरमा बढिरहेछ त्यो तृष्णाबाट तपाईँको तृष्णाबाट जान्न सकिन्छ तपाईँको वृद्धि दर अनि यसको आधार हामी यसरी बढ्ने भन्ने कुरा अनि परमेश्वरको वचनको दूतको तृष्णा गर्दै बढ्ने भन्ने कुरा चाहिँ त्यसैले हामीले के देख्यौँ भने मुख्य चाबी चाहिँ के रहेछ भने यो चाहना रहेछ चाहना हृदयको लालसा खोजी त्यसैले कतिचोटि हामीलाई त्यो भनेको छ नि माथि कुरामा मन लगाओ आफ्नो मनको कम्मर कस मनको बदली हुवाईद्वारा होइन इत्यादि अनि त्यसैले यहाँ चाहिँ अब अर्को कुरा छ यो चाहना चाहिँ अर्को चिजसित सम्बन्धित भएको कुरा पत्रुसले यहाँ चर्चा गर्छन् त्यो चाहिँ यहाँ यसरी भन्छन् दुई पदमा र नयाँ जन्मेको बालकहरू चाहिँ वचनको विशुद्ध दूतको तृष्णा गर र यसद्वारा तिमीहरू बढ्दै जाओ दुई अध्यायको तीन पद यदि भन्ने शब्द अब यसरी जोड्दैछन् यदि साँच्चै प्रभु कृपामय हुनुहुन्छ भने तिमीहरूले चाखेका छौ भने त्यसैले यो तृष्णा गर्ने कुरा चाहिँ केसँग सम्बन्धित रहेछ यदि हामीले चाखेका छौँ भन्ने भन्ने कुरासँग सम्बन्धित रहेछ त्यसैले पहिला चाहिँ स्वाद पाएको हुनुपर्छ त्यो के हो है यसले चाहिँ के कुरा गर्दैछ भने यो स्वाद भन्नाले चाहिँ वचन भयो स्वाद भन्नाले वचनभित्र भएको कुराको कुरा गर्दैछ त्यसको विषय वस्तुको कुरा गर्दैछ अब है अनि यो शब्द चाख्नु भन्ने शब्द चाहिँ मत्ती 27:34 चाहिँ जब प्रभु येशूलाई क्रुसमा टाँगिएको थियो उहाँलाई चाहिँ पित्त मिलाएको सिरका दिएको थियो अनि उहाँले चाख्नु भएपछि भनेछ त्यसपछि उहाँले लिनु भएन त्यसपछि अलिकति लिनु तर अलिकति लिनु मात्रै नै अर्थ यो हुन्छ भन्ने नै होइन त्यो हुनसक्छ तर किनभने प्रेरित 10:10 त अर्को अर्थमा छ तपाईँलाई याद छ यो पत्रको लेखक पत्रुस चाहिँ प्रार्थना गर्न 12 माथि गएका थिए सिजरेबाट को आउँदै थियो उसलाई भेट्नलाई परमेश्वरको खटनमा अनि उनी साह्रै भकाए र के गर्ने इच्छा गरे भनेछ भने खाने इच्छा गरे शब्द चाहिँ त्यही नै हो खाने इच्छा गरे खालि उसलाई चाहिँ अलिकति स्वाद दिउँ भनेर बसिरहेको थिएन पत्रुस बेसरी भकाएको थियो त्यसैले यसको माने चाहिँ के आउँछ भने भोजन लिनु चाखेका छौ भनेको भोजन लिनु होइन स्वाद त पाउनु भइहाल्यो लिनुपछि तर भोजन लिनु अनि त्यसमा आनन्दित हुनु है खुसी हुनु है उपभोग गर्नु यसको माने अब आत्मिक रूपमा केमा जान्छ भने यसको माने चाहिँ कुनै ज्ञान हामीले साँच्चै नै अब हासिल गर्नु अथवा कुनै कुरा साँच्चै नै हामीले अनुभव गर्नु अब त्यहाँ जाँदैछ यहाँ है चाखेको छ अनुभवको कुरा आउँदैछ जस्तो कि प्रभु येशू ख्रीष्टले के गर्नुभयो हाम्रो लागि हिब्रू 2:9 अनुसार चाहिँ प्रत्येक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाख्नुभयो भनेछ भनेको मतलब के हो भनेको मतलब उहाँले मृत्यु नै अनुभव गर्नुभयो पिताबाट अलग हुनुभयो पीडा भोग्नुभयो उहाँ मर्नुभयो उहाँको शरीर पनि चिसो अचल मर्नुभयो साँच्चै नै उहाँ अनुभव गर्नुभयो भन्दैछ त्यसैले यहाँ चाहिँ हाम्रो सन्दर्भमा चाहिँ यदि चाखेका छौ अनि के चाखेका छौ प्रश्न उठ्छ वचनभित्रको कुरा हो विषयवस्तु के चाखेको छ प्रियहरू हो वचनमा हामी चाहिँ परमेश्वरलाई नै चाख्छौँ जीवित परमेश्वरकै स्वाद हामी पाउँछौँ आत्मिक रूपमा हामी उहाँलाई नै हामी लिन्छौँ हामी परमेश्वरलाई नै अनुभव गर्छौँ यहाँ चाहिँ जीवित परमेश्वरलाई प्रभु येशू ख्रीष्ट उहाँको पुत्रमा चाहिँ हामी उहाँलाई चाहिँ जान्दछौँ स्वाद पाउँछौँ लिन्छौँ हामी पाउँछौँ अद्भुत कुरा छ यहाँ अनि के हामीले स्वाद पाउँछौँ भने हामीले अनुभव गर्छौँ भने यहाँ भनेछ उहाँ कृपामय हुनुहुन्छ प्रभु कृपामय हुनुहुन्छ भन्ने कुरा यो शब्द चाहिँ प्रभुले चाहिँ मत्ती 11 प्रयोग गर्नुभएको छ मेरो जुवा सजिलो छ शब्द चाहिँ त्यही हो सजिलो दयालु भनेर पनि अनुवाद गरेको छ एफिसी 4 मा एक अर्कप्रति दयालु भव भलाई भनेर पनि अनुवाद गरेको छ परमेश्वरको भलाईले पश्चातापमा डोर्याउँछ भनेर छ रोमी 2 मा असल भन्न खोजेको भलो भन्न खोजेको त्यसैले प्रभुको अनुग्रह परमेश्वर कति भला हुनुहुन्छ कति हामी प्रति चाहिँ असल गर्नुहुन्छ भन्ने हामीले अनुभव गर्दैछौं जब भाइ हामीले खान्छौं है जति परमेश्वरको वचन लियौं त्यति कति उहाँ यस्तो हुनुहुँदैछ असल भला दयालु हामीले पहिला चाहिँ शैतानको जुवा मुनि समय बितायो उसको जुवा चाहिँ कठोर थियो कठिन थियो निर्दयी थियो भला थिएन क्रूर थियो उहाँको जुवा मुनि आएका छौं उहाँले भन्छ मबाट सिक मबाट तिम्रो सबै शिक्षा लियो सिक्ने सबै कुरा मबाट सिक है सबै कुरा मबाट सिक्ने हो अनि उहाँ अनि जॉन न्यूटनले लेखेको भजन तपाईलाई याद छ है अचम्मको अनुग्रह यो जॉन न्यूटनले उक्त भजनमा कसरी भन्छन् अनुग्रहले ईश्वरको भए अनुग्रहले शान्ति उले भन्दैछ अनुग्रहले नै मैले चाहिँ परमेश्वरको डर मान्न सिकेँ हो म जस्तो एउटा क्रूर निर्दयी कठोर मान्छे परमेश्वरको डर मान्ने मैले कहाँबाट सिकेँ परमेश्वरको अनुग्रहले सिकेँ अनुग्रहले ईश्वरको भय अनुग्रहले शान्ति उसले भन्छ मेरो जीवनमा शान्ति छ अहिले कहाँबाट पाएँ परमेश्वरको अनुग्रहले हो अनि उसले भन्छ अनुग्रहले ईश्वरको भय अनुग्रहले शान्ति कस्तो अमूल्य स्वाद अनुग्रहको जब विश्वास गरे यो अर्थमा चाहिँ जॉन न्यूटनको यो भजनबाट चाहिँ तपाईँहरू लाई यदि तपाईँ यहाँ भन्नुहोस् के तपाईँले परमेश्वरको अनुग्रहको स्वाद पाउनुभयो भन्ने प्रश्नलाई चाहिँ यसरी सोध्न सक्छु के तपाईँले विश्वास गर्नुभयो प्रभु येशू ख्रीष्टमाथि यदि साँच्चै तपाईँले चाहिँ विश्वास गर्नुभएको छ प्रभु हो एकदम असल हुनुहुन्छ उहाँले मलाई बचाउनु भयो उहाँ मेरो मुक्तिदाता हुनुहुन्छ मलाई थाहा छ अब कुनै चिजले पनि मलाई अलमल पार्नेवाला छैन यसमा मैले अनुभव गरेको छु उहाँको जुवा सजिलो छ भन्न सक्नुहुन्छ कि सक्नुहुन्न है मुक्ति यस्तो कुरा हो मुक्ति चर्च जाँदै एक दिन म बप्तिस्मा लिएर अनि त्यसपछि यो समूहको एउटा भाग बन्छु भनेर हामी परमेश्वरको हुँदैन प्रियहरू परमेश्वरको हुनलाई चाहिँ हामीले ख्रिस्टलाई नै अनुभव गर्नुपर्छ अनि त्यो अनुभव कसरी हुन्छ नि जब विश्वास गरे जॉन न्यूटनले भन्छ कस्तो अमूल्य स्वाद अनुग्रहको जब विश्वास गरे त्यसैले अन्तमा तपाईँले यदि साँच्चै विश्वास गर्नुभएको छ साँच्चै मुक्ति पाउनुभएको छ भने अब तपाईँले के गर्न सक्नुहुन्छ भने तपाईँले अब यो विशुद्ध वचनको दूतको तृष्णा गर्दै गर्दै बढ्दै बढ्दै जान सक्नुहुन्छ रोक्ने केही पनि छैन तपाईँ मात्र रोक्ने आफैलाई अरू केही पनि छैन कोही पनि छैन त्यसैले नयाँ जन्मेको बालकहरू चाहिँ हामी बढौँ है हामी बढौँ अनि हामी के हौ हामी बलियो हौ सधैँ म कमजोर छु भनेर नबस्छ ख्रिस्ट येशूद्वारा मलाई शक्ति दिनु नै ख्रिस्टद्वारा म सबै कुरा गर्न सक्छु भन्दै जाउँ हो एकातिर हामी नम्रता हुनुपर्छ तर हामी चाहिँ हाम्रो कमजोरीलाई हेरेर बस्ने होइन हाम्रो प्रभुलाई हेर्दै जाने हो हामी बढौँ हामी बलियो हौ अनि हामी आफै बलियो हौ र साथै अरूहरूलाई पनि हामी बलियो बनाऊ पत्रुसले जस्तै भाइहरूलाई स्थिर बनाऊ बलियो बनाऊ हामी चाहिँ प्रभु येशूको लागि जिउ हामी व्यस्त हौं उहाँको कामको लागि कम्बर कसेर उहाँ आउँदै हुनुहुन्छ भनेर हेर्दै हामी पवित्रताको लागि चाहिँ एकदम हामी चाहिँ दिलो ज्यान दिउँ पवित्र जीवन दिउनलाई है हामी चाहिँ यत्न गरौँ हरेक हाम्रो प्रकार हाम्रो जीवनको हरेक पक्षहरूमा चाहिँ परमेश्वरको पवित्रता हामीलाई चाहिँ यति प्यारो होस् हामी पापलाई यति घृणा गरौँ कि हामी यसरी डर मानौँ अनि सबै स्वार्थी जे छ हाम्रो स्वार्थहरू फाल्दिउँ स्वार्थी तरिकाहरू हाम्रो स्वार्थी योजनाहरू, हाम्रो स्वार्थी सबै कुराहरू। अनि हामीले चाहिँ के प्रार्थना गर्नु, प्रभु तपाईँको प्रेमले चाहिँ यहाँ राज्य गरोस्, तपाईँको यो नयाँ यगापे प्रेमले चाहिँ मलाई बसमा पार्नुहोस्। अनि साथै हामी चाहिँ कहिले पनि थोरै आत्मिक जीवनसँग चाहिँ सन्तुष्ट नहौँ है, हामी चाहिँ बढौँ, बढ्न नछोडौँ, बलियो हौँ, अरूलाई पनि सहायता गरौँ। पत्रुसले जस्तै अन्तसम्म जसरी पत्रुसले गरे, प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। हुन्छ, तपाईँहरू सबैलाई धन्यवाद छ, अनि प्रभुको आशिष होस्। हामी प्रार्थना गरौँ। प्यारो पिता, तपाईँको अनुग्रहको लागि धन्यवाद छ, यहाँसम्म ल्याइदिनु भयो। तपाईँको वचन सम्झिराख्न अनि हाम्रो जीवनको विभिन्न परिस्थिति, अवस्था, परीक्षा जे छ हाम्रो जीवनमा, अनि तपाईँले जे बोल्नुभएको छ त्यसलाई लागू गर्न सहायता गरिदिनुहोस्। तपाईँको आदर महिमा होस्। धन्यवाद छ प्रियजनहरूको लागि, एक एकको लागि सिद्ध इच्छा एक एकले प्राप्त गर्नुभएको होस्। धन्यवाद छ प्रभु यीशुको नाममा। आमेन।